आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहन्ना 8 अध्याय 31 पददेखि 59 पदसम्मबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले युहन्ना 8 अध्याय 12-30 पदसम्म देख्यौं, जहाँ हामीले हेरिरहेका थियौं प्रभु येशूले दावी गर्नुभयो कि संसारको ज्योति उहाँ मात्र हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने अन्धकार रूपी मृत्यु, पाप र आत्मिक अज्ञानमा हिँड्ने छैन, तर त्यसले अनन्त जीवन, पापबाट छुटकारा, क्षमा र उद्धार पाउनेछ। त्यसपछि अगाडिका पदहरूमा हामी देख्छौ कि भावी न्यायको चेतावनी उहाँ दिनुहुन्छ। जब यी कुराको उहाँले बोलिरहनु भएको थियो, धेरैले उहाँलाई विश्वास गरेनन् र उहाँको हँसी मज्जामा उडाए, ठट्टामा उडाए। तर उही समयमा युहन्ना 8 अध्यायको 38 पद अनुसार धेरैले उहाँमाथि विश्वास गरे। आउनुहोस् हामी 8 अध्याय 31 र 32 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरो चेला हो, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। विश्वासले मात्र बचाउँछ वा उद्धार दिँदछ, तर उद्धार दिने विश्वास त्यतिकैमा सीमित रहँदैन, यसले केही कुराको उत्पादन गर्दछ र गर्नुपर्दछ। कुनै व्यक्ति प्रभु येशू ख्रिष्टमा विश्वास गरिसकेपछि तिनी निरन्तर उहाँको वचनमा रहन चाहन्छ। विश्वासको प्रमाण हो उद्धारकर्तासँग निरन्तर अघि बढ्ने। म एक सेवकको नाताले म ती व्यक्तिहरूको लागि चिहो गर्ने वा विचार गर्न सिके जो चर्चमा मण्डलीमा सक्रिय छन् तर बाइबल अध्ययनमा रुचि लिँदैनन्। त्यस्ता व्यक्ति चर्चमा खतरनाक हुन्छन्। सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। सत्य यही हो कि येशू ख्रिष्ट संसारको उद्धारकर्ता हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ। मित्र, सबभन्दा पहिले हामी उहाँका हाम्रो उद्धारकर्ताको रूपमा आउँछौ, त्यसपछि हामी उहाँसँग निरन्तर अगाडि बढ्छौं। हामी अनुभवद्वारा जान्दछौ कि हामी स्वतन्त्र छौं, हामी पापको दण्डबाट स्वतन्त्र छौं। पूरै रातभरि जागा रहेर म नर्कमा जानेछु भनी चिन्ता गर्न आवश्यक छैन। अरू त के उहाँले हामीलाई अति नै पाखण्डी ख्रिस्टियन जीवन जिउनलाई पनि भन्नुहुन्न। बरु हामीले उहाँलाई भरोसा र विश्वास गर्न र उहाँको आफ्नो जीवन हामीमा र हामीद्वारा जिउन भन्नुहुन्छ। जब हामी उहाँका समर्पण हुन्छौं, हामी स्वतन्त्र हुन्छौं। 33 पदमा भनिएको छ, तिमीहरूले उहाँलाई जवाब दिए, हामी अब्राहमको सन्तान हौ र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौ, तिमीहरू स्वतन्त्र हुनेछौ भनी कसरी भन्छौ? जब तिनीहरूले यो भने, तिनीहरूले झूट बोलेथे। तिनीहरू मिश्रमा दासत्वमा थिए, बाबेलमा पनि दासत्वमा थिए, अनि जब तिनीहरू यो कथनको बोलिरहेका थिए, त्यस बेला पनि तिनीहरू रोमको कठोर अधिपत्य वा शासन मुनि थिए। यो एक किसिमको दासत्व थियो। यो कस्तो झुटो विवरण थियो तिनीहरूको! चाहे तिनीहरूले जस्तो सुकै अहम र झुटा विवरण किन नदिउन्, तिनीहरू निश्चय नै संसारिक किसिमले दास थिए। दोस्रो, तिनीहरू आत्मिक किसिमले पापका दास थिए। यद्यपि तिनीहरूले आफैलाई अब्राहमको सन्तान हौ भनी दावी गरे तापनि, अनि 34-38 पदमा भनिएको छ, येशूले तिनीहरूलाई जवाब दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ। म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ, तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु त्यही म भन्दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ त्यही गर्दछौ। मित्र, तिनीहरू शारीरिक रूपमा वा संसारिक रूपमा कति पनि स्वतन्त्र थिएनन्, र तिनीहरू आत्मिक रूपमा पनि स्वतन्त्रता थिएनन्। तिनीहरूले अब्राहमको सन्तान हौ भनी दावी गरे तापनि तिनीहरूले येशु प्रभुलाई मार्न खोजे। 34 उहाँ भन्नुहुन्छ, पाप गर्ने प्रत्येक पापको दास हो। यो कथन वर्तमान समयमा पनि सत्य छ। यदि तपाईँ पापको जीवनमा निरन्तर रहनु भएको छ भने तपाईँ पापको दास हुनुहुन्छ, अनि दासले सधैँ मालिकको सेवा गरिरहेको हुन्छ। म विश्वास गर्छु कि हामी प्रायजसो कोही पनि बिना पाप नगरी एक दिन काट्न सक्दैनौ। तर महत्वपूर्ण कुरा के हो भने आफ्नो पापको उसले सधैँ अंगीकार गर्दछ, पश्चाताप गर्दछ। परमेश्वरको सन्तानको रूपमा पिता कहाँ हरेक दिन गएर शैतानको सन्तानले त्यो कहिले पनि गर्दैन। त्यही नै रोमी 6:16 पदको विचार हो, के तिमीहरूलाई थाहा छैन, जसको आज्ञाकारिताको निम्ति दास जस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ त उसैको दास तिमीहरू हौ जसको आज्ञा पालन गर्दछौ। ती यहुदीहरू वास्तवमा परमेश्वरका सन्तान थिएनन् भन्ने देखाउन उहाँले पुत्र र दासको नमूना दिनुहुन्छ। एक दास वा सेवक आउन सक्छ र दिनभरि तपाईँको निम्ति काम गर्न सक्छ, तर जब बेलुका साँझ पर्दछ आफ्नो घरमा जाँदछ। पुत्र चाहिँ घरमा आउँछ, बस्दछ, तर आराम गर्दछ, किनभने तिनी पुत्र हुन्। प्रभुले यी धार्मिक अगुवाहरूलाई भनिरहनु भएको थियो कि तिनीहरू खासमा परमेश्वरका सन्तान थिएनन्। निश्चय नै त्यस बेला तिनीहरू मन्दिर अनि त्यसभित्र थिए, तर त्यहाँ तिनीहरू त्यति लामो समयसम्म रहन पाउने छैन। ईस्वी सम्वत 70 रोमी टाइटस सम्राट आए र तिनीहरू हरेकलाई उठाएर दासत्वमा बेचिदिए। दासहरू वा सेवकहरूको बेला सकियो र तिनीहरूले घर छोडे। पुत्रले हामीलाई निश्चय नै स्वतन्त्र गराउँदछ। हामी पापको दास हुनलाई आवश्यक छैन। धेरै ख्रिस्टियनहरू सामान्य ख्रिस्टियन जीवनको रूपमा पराजित र असफलताको लिँदछन्। परमेश्वरले कहिले पनि हामीलाई त्यस्तो किसिमको जीवन जिएको चाहनुहुन्न। बरु उहाँ चाहनुहुन्छ कि हामीले पवित्र आत्माको शक्तिद्वारा उहाँको लागि जिएको। 39-44 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई भने, हाम्रो पिता त अब्राहम हुन्। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू अब्राहमको सन्तान हुँदा हौ त अब्राहमले जे काम गरे त्यही गर्ने थियौ। मैले परमेश्वरबाट सुनेको सत्य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मान्न खोज्दछौ। अब्राहमले यस्तो काम गरेनन्, तिमीहरूका पिताले जे गरे तिनीहरू त्यही काम गर्दछौ। तिनीहरूले उहाँलाई भने, हामी व्यभिचारमा जन्मेका होइनौ, हाम्रा पिता एउटै हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। येशूले तिनीहरूलाई भन्नुभयो, परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियो, किनभने म परमेश्वरबाट निस्किआए। म आफ्नै इच्छाले आएको होइन, तर उहाँले मलाई पठाउनुभयो। मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्दछ, त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुट हो। र झूठको पिता हो। अंग्रेजीमा एउटै पुरानो उखान छ, जस्तो बाबु उस्तै छोरा, अनि यो नेपालीमा पनि हुन सक्छ। यद्यपि तिनीहरू हामी अब्राहमका सन्तान हौं भनी दावी गरे तापनि येशूले तिनीहरूलाई भन्नुहुन्छ कि यदि तिनीहरू अब्राहमको खास सत्य सन्तानहरू भए तिनीहरूले अब्राहमले जस्तै व्यवहार गर्दथे, तिनले जस्तै काम गर्थे वा त्यस्तो जीवन यापन गर्थे जस्तो कि अब्राहमले जिएका थिए। त्यसको सट्टामा तिनीहरूले उहाँलाई मार्न कोशिश गरिरहेका थिए। त्यसकारण तिनीहरू अब्राहमको सन्तान हुनको सट्टामा वास्तवमा तिनीहरू शैतानका सन्तान बने। शैतान नै झूठ र हत्याराको संस्थापक हो र तिनीहरूले उसको अनुसरण गरेकोले गर्दा, पछ्याएकोले गर्दा, उसको जीवन ढाँचाको पछ्याएकोले गर्दा तिनीहरू उसकै सन्तान हुन्। येशु प्रभु भन्नुहुन्छ, तिमीहरू आफ्ना पिताका काम गर्दछौ। यो कुराको ध्यान दिनुहोस् कि तिनीहरूले यो विषयको फेरि ल्याउँदछ। पद 41 पदमा हामी व्यभिचारमा जन्मेका होइनौ। हजुर, तिनीहरूले येशु आफै व्यभिचारमा जन्मनु भएको हो भनी सम्झिरहेका थिए वा अर्को शब्दमा बताइरहेका थिए। सायद उहाँका आमा मरियम विवाह हुनुभन्दा पहिले गर्भवती भएकी थिइन् भन्ने कुरा तिनीहरूले सुनेका थिए। त्यसो हो भने तिनीहरू येशूलाई हामी तिमी जस्तै व्यभिचारिणीको छोराहरू होइनौ भनेर भन्दै थिए। यो भीड़हरू यो कुराको दावी गर्न चाहन्छन् परमेश्वर तिनीहरूको पिता हुनुहुन्छ। येशु प्रभु भन्नुहुन्छ, यदि परमेश्वर तिमीहरूको पिता हुनु भए तिमीहरूले मलाई प्रेम गर्ने थियो, किनभने म परमेश्वरको तर्फबाट आएको छु, म आफ्नै तर्फबाट आएको होइन, तर उहाँले मलाई पठाउनुभयो। हामी कसरी जान्दछौ कि परमेश्वर हाम्रा पिताहरू हुनुहुन्छ? युहान्ना आफ्नो पत्रमा यसको उत्तर दिनुहुन्छ। पहिले युहान्ना 5 अध्यायको 1 पदमा येशूलाई ख्रिष्ट हो भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। बाबुसँग प्रेम गर्ने हरेकले छोरालाई पनि प्रेम गर्छ। यी यहुदीहरूले सोचे कि तिनीहरू परमेश्वरको सन्तानहरू थिए, जबकि तिनीहरू वास्तवमा शैतानका सन्तानहरू थिए। मित्र, कोही व्यक्ति केवल प्रभु येशू ख्रिष्टमा विश्वासद्वारा मात्र परमेश्वरको सन्तान बन्न सक्छ। येशूको वचनहरूले यी मानिसहरूलाई विरोधी बनायो। तैपनि येशूले जोड़ दिनुभयो कि उहाँका वचनहरू सत्य छन्। उहाँले यो कुराको पनि जोड़ दिनुभयो कि कसैले पनि उहाँमाथि पापको दोष लगाउन सक्दैनन्। येशू परमेश्वरबाट आउनुभएको थियो र जो परमेश्वरको सन्तान हुनुहुन्छ। येशू ख्रिष्टको वचन सुन्ने सबै नै परमेश्वरको सन्तान हुन्। मित्र, यदि आज हामी सत्यको निम्ति खड़ा हुन्छौ भने, उभिन्छौ भने, तपाईले हाम्रा प्रभुले जस्तै दुष्टताको विरोध गर्नुहुन्छ अनि त्यसले निश्चय नै शत्रुता र विरोध ल्याउँछ। 45 पदमा भनिएको छ, म सत्य बोल्दछु तर तिमीहरू मलाई विश्वास गर्दैनौ। यहुदीहरूले येशूको विश्वास गर्न सकेनन् किनभने तिनीहरूले शैतानका झूठहरू सुन्न मन गरे। येशू प्रभुले सत्य बोल्नुभयो तर तिनीहरूले असत्यलाई मात्र विश्वास गरे। शैतानले तिनीहरूका आत्मिक आँखा बन्द गरेको र तिनीहरूको हृदय कड़ा बनाएको थियो। सत्यता तिनीहरूसँग बोल्दै थियो तर त्यो तिनीहरूले सुन्न सकेनन्। ज्योति तिनीहरूमा चम्कन्दै थियो तर तिनीहरूले त्यो देख्न सकेनन्। मानिसहरूमा शैतानले काम गर्यो र मानिसहरूमा शैतानको काम त्यस्तै छ। पद 46 र 47 यस प्रकार लेखिएको छ, तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो त्यसले परमेश्वरको वाणी सुन्दछ। तिमीहरू परमेश्वरको होइनौ, यसै कारण तिमीहरू सुन्दैनौ। येशू प्रभुले तिनीहरूलाई भन्नुभयो, मैले गरेको पाप मलाई देखाओ। अर्को मानिस छ जसले येशू भन्ने आँट गर्न सक्ने थिए? येशूले मात्र येशू भन्न सक्नुहुन्थ्यो किनभने येशू मात्र पाप रहित हुनुहुन्थ्यो। यदि यहुदीहरूले येशूले गर्नुभएको कुनै पापको प्रमाण देखाउन सके भने तिनीहरूले उहाँको वचनलाई विश्वास नगरून्। तर उहाँ पाप रहित हुनुहुन्थ्यो र सत्य मात्र बोल्नुहुन्थ्यो भने तिनीहरूले उहाँलाई विश्वास गरून्। तर वास्तवमा यहुदीहरूले येशूको कुनै पापको दोष भेटाउन सकेनन्। तैपनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्। प्रभु येशूको कुनै पापको कारणले होइन तर आफ्नै पापको कारणले तिनीहरूले उहाँलाई विश्वास गर्न इन्कार गरे। जो जो परमेश्वरका हुन् तिनीहरू परमेश्वरका कुरा सुन्छन्। जो जो परमेश्वरका होइनन् तिनीहरू परमेश्वरका कुराहरू सुन्न सक्दैनन्। तिनीहरू परमेश्वरलाई बुझ्न सक्दैनन्। परमेश्वरका हुनेहरू तिनै हुन् जो पवित्र आत्माबाट नयाँ गरी जन्मेका छन्। तिनीहरू आत्मिक कुराहरू बुझ्न सक्दछन्। आत्मिक नभएको मानिसलाई आत्मिक कुरा सिकाउन चाहिँ जन्मदेखि अन्धो भएको मानिसलाई विभिन्न रंगको बयान गर्नु अथवा जन्मदेखि बहिरो भएको मानिसलाई विभिन्न रोगको बारेमा बताउनु जस्तै हो, वा विभिन्न रागको बारेमा, म्युजिकको बारेमा बताउनु जस्तै हो। त्यस्तो काम व्यर्थको छ। मित्र, हाम्रो आत्मिक दशा कस्तो छ? 48 पदमा भनिएको छ, यहुदीहरूले उहाँलाई जवाब दिए, के हाम्रो यो भनाइ ठिक होइन कि तिमी सामारी हौ र तिमीलाई भूत लागेको छ? निन्दा गर्नु बाहेक येशूलाई दिन सकिने यहुदीहरूको कुनै अर्को जवाब थिएन। तिनीहरूले उहाँलाई सामारी भने, जुन नाम यहुदीहरूको मनमा एउटा ठूलो निन्दाको अनि अपमानको कुरा थियो। यहुदीहरूले येशूलाई भूत लागेको हो पनि भने, मानिसको कुराको ठिकसँग प्रतिवाद गर्नुभन्दा मानिसलाई बरु निन्दा गर्न सजिलो हुन्छ। त्यही नै यी यहुदीहरूले गरे। 49-51 पदमा भनिएको छ, येशूले जवाब दिनुभयो, मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिन। एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गरियो भने त्यसले कहिले मृत्यु देख्ने छैन। मित्र, तिनीहरूले उहाँलाई अति नै धेरै घृणा गर्थे र तिनीहरू उहाँलाई मार्न चाहन्छन्। तिनीहरूका आफ्ना हृदयहरूमा हत्या थियो, तर उहाँसँग चाहिँ आफ्नो हृदयमा केही थिएन, बरु प्रेम। उहाँ तिनीहरूको पापको निम्ति क्रूसमा मर्न गइरहनु भएको छ। तिनीहरू उहाँको निम्ति मृत्युको वा हत्याको सोचिरहेका छन्, तर उहाँ तिनीहरूलाई जीवन प्रदान गरिरहनु भएको छ। भनिएको छ 51 पदमा, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गरियो भने त्यसले कहिले मृत्यु देख्ने छैन। उहाँ तिनीहरूलाई अनन्तको जीवन, आत्मिक जीवन दिन गइरहनु भएको छ। 52-59 पदमा भनिएको छ, यहुदीहरूले उहाँलाई भने, अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेको हो। अब्राहमको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ कसैले मेरो वचन पालन गरियो भने त्यसले कहिले मृत्यु चाख्ने छैन। के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान छौ? उनको मृत्यु भयो अनि अगमवक्ताहरू पनि मरे, तिमी चाहिँ आफैलाई को हुँ भनी दावी गर्दछौ? येशूले जवाब दिनुभयो, यदि मैले आफ्नै महिमा गरे भने मेरो महिमा व्यर्थ हुन्छ। मलाई महिमा दिने मेरो पिता परमेश्वर भन्नुहुन्छ, जसलाई तिमीहरू परमेश्वर भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु। म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरू सरह झुट्टा ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए। यसकारण यहुदीहरूले उहाँलाई भने, तिमी अझै 50 वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहमलाई देखेका छौ? येशूले तिमीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। के अब्राहमले कहिल्यै प्रभु येशूलाई देखेको थियो? निश्चय नै तिनले देखे। पुरानो नियममा मानिसहरू कहाँ परमेश्वरको दूत चाहिँ ती मानिसहरू कहाँ प्रकट भएको थियो, जुन हामी परमप्रभुको दूत भनेर भन्दछौ, त्यो चाहिँ प्रभु येशू ख्रिष्टको पूर्व अवतार थियो, जुन पुरानो नियममा पटक पटक प्रभुका दास जनहरू कहाँ प्रकट भएको थियो। योहन्ना 1:18 पदले भन्छ, परमेश्वरलाई कुनै पनि मानिसले कहिले देखेको छैन, पिताको काखमा हुने एक्लो पुत्रले मात्र बयान गर्नुभएको छ। अनि अर्को कुरा, यद्यपि अब्राहमको शरीर त्यहाँ पुरिए तापनि अब्राहम वास्तवमा मरेका थिएनन्, तर परमेश्वरको उपस्थितिमा थिए। येशूले यो स्पष्ट पार्नुहुन्छ, जुन लुका 20:38 पदमा रेकर्ड गरिएको छ, वा मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जीवितहरूका, किनकि सबैजना उहाँकै निम्ति जीवित छन्। आज स्वतन्त्रवादीले सिकाउँदछन् कि ख्रिष्ट महान शिक्षक थिए, तर उसले वास्तवमा कहिले पनि परमेश्वर हुनुहुन्छ भनी दावी गरेनन्। मित्र, यो कुराको सुन्नुहोस्, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु, उहाँ भन्नुहुन्छ। अब्राहम हुनुभन्दा अघिबाटै म थिइन, तर भन्नुहुन्छ म छँदैछु,
वा यहोवा हुनुहुन्छ, यहुदीहरूले यो कुरा राम्ररी बुझे, किनभने उहाँले के भनिरहनु भएको हो वा के दावी गरिरहनु भएको थियो सो कुरा बुझेकोले गर्दा तिनीहरूले ईश्वर निन्दाको लागि ढुङ्गाले प्रहार गरी मार्न ढुङ्गा उठाए, किनकि यो व्यवस्थाको माग थियो। लेवी 24:16 पद अनुसार, तर प्रभु येशूले ईश्वर निन्दा गरिरहनु भएको थिएन। कुरा जेसुकै होस्, प्रभु येशू निर्णय हुनुहुन्छ। उहाँले निर्णय बनाउन यहुदीहरूलाई अवसर दिनुभयो। तिनीहरूले उहाँको बारेमा निर्णय बनाउनलाई पर्दथ्यो, या उहाँ सत्य हुनुहुन्छ या उहाँ झुटा हुनुहुन्छ, या उहाँ परमेश्वर वा उद्धारकर्ता हुनुहुन्छ या उहाँ हुनुहुन्न। तपाईँले निर्णय बनाउनै पर्छ, अनि मैले पनि बनाउनै पर्छ। या तपाईँ उहाँलाई ग्रहण गर्नुहोस् या इन्कार गर्नुहोस्, या तपाईँ उहाँलाई ग्रहण गर्नुहुनेछ या इन्कार गर्नुहुनेछ। तपाईँको निर्णय या त उहाँलाई ग्रहण गर्ने या इन्कार गर्ने।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।